यो रेडियो नेपाल हो। अब विनिता चौधरीबाट समाचार सुन्नुहोस्। शुरूमा यस प्रसारणका प्रमुख समाचार। राष्ट्रिय सभाको बैठकमा सांसदहरूद्वारा समसामयिक विषयमा सरकारको ध्यान आकर्षण। प्रतिनिधि सभाको बैठक भने भोलिको लागि सर्यो। नागरिकको सूचनाको अधिकार र सार्वजनिक हितलाई संचार प्रणालीको केन्द्रमा राख्नु पर्नेमा संचार मन्त्रीको जोड़। स्क्राप टाइफस संक्रमणबाट सल्यानमा 3 जनाको मृत्यु। र इरान अमेरिकी प्रतिबन्धहरूको सामना गर्न पूर्ण रूपमा तयार रहेको इरानी अर्थमन्त्रीको भनाई। अब समाचार विस्तारमा। राष्ट्रिय सभाबाट नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ। राष्ट्रिय सभाको आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री शोभिता गौतमले प्रस्तुत गर्नुभएको प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त विधेयकलाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव स्वीकृत भएको हो। आजको बैठकको शून्य समयमा सांसदहरूले नैतिक तथा यौन शिक्षा, महिला सुरक्षा तथा यौन जन्य हिंसा न्यूनीकरण लगायतका विषयमा गम्भीर भएर लाग्न सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसदहरूले 3 वर्षीय बालिका गरिमा चौधरीमाथि भएको यौन जन्य अपराध तथा हत्याको घटनामा संलग्न दोषीलाई कानून बमोजिम कार्यवाही गर्न माग पनि गर्नुभयो। महिला तथा बाल बालिकामाथि हुने हिंसा न्यूनीकरण, साइबर अपराध नियन्त्रण तथा घरेलु हिंसा रोक्न विद्यमान कानूनको प्रभावकारी कार्यान्वयन र न्याय सुनिश्चित गर्न थप नीतिगत सुधार आवश्यक रहेकोमा सांसदहरूले जोड़ दिनुभयो। यस्तै सांसदहरूले प्रादेशिक अस्पतालमा चिकित्सकको कमी र लापरवाहीका कारण सुत्केरी महिलाको स्वास्थ्य जोखिममा परेको र बाजुरा लगायतका ग्रामीण जिल्लाहरूमा चिकित्सक तथा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्नुपर्ने भन्दै सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसदहरूले राजदूतावास विहीन मुलुकहरूमा कूटनीतिक पहल अघि बढ़ाउन समेत सरकारलाई अनुरोध गर्नुभयो। राष्ट्रसभाको अर्को बैठक भदौ 16 गते मंगलबार दिउँसो 1:15 बजे बस्नेछ। प्रतिनिधि सभाको आजको दिउँसो 1 बजेका लागि तय गरिएको बैठक भने भोलिसम्मका लागि सरेको छ। संघीय संसद सचिवालयले जारी गरेको सूचना अनुसार बैठक भोलि दिउँसो 1 बजे बस्ने गरी सारिएको संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेले जानकारी दिनुभयो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले प्रविधिको तीव्र विकाससँगै संचार क्षेत्र रूपान्तरण भइरहे पनि अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता, नागरिकको सूचनाको अधिकार र सार्वजनिक हितलाई संचार प्रणालीको केन्द्रमा राख्नुपर्ने बताउनु भएको छ। सार्वजनिक सेवा प्रसारण संस्था नेपाल र सामुदायिक रेडियो प्रसारक संघको आयोजनामा काठमाण्डुमा जारी एसिया प्यासिफिक इन्स्टिच्यूट फर ब्रोडकास्टिङ डेभलपमेन्ट एआईबीडीको 24 सम्मेलनलाई सम्बोधन गर्नुहुँदै संचार मन्त्री डाक्टर तिमिल सिन्हाले संचार प्रविधि परिवर्तन भए पनि नागरिकको सूचना पाउने अधिकार, प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रता जस्ता आधारभूत सिद्धान्त परिवर्तन हुन नहुने बताउनुभयो। उहाँले कृत्रिम बौद्धिकता, एआई डिजिटल प्लेटफर्म र नयाँ प्रविधिलाई आत्मसात गर्दै विश्वसनीयता, तथ्यपरकता, सम्पादकीय जिम्मेवारी र लोकतान्त्रिक मूल्यलाई अझ बलियो बनाउनु पर्नेमा जोड़ दिनुभएको छ। उहाँले स्वतन्त्रतासँगै संचार क्षेत्रको जिम्मेवारी पनि जोड़िएको उल्लेख गर्दै नागरिकलाई सही, निष्पक्ष, सन्तुलित र जवाफदेही सूचना उपलब्ध गराउनु संचार माध्यमको प्रमुख दायित्व भएको बताउनुभयो। गलत सूचना र दुष्प्रचारको समाधान प्रतिबन्ध वा नियन्त्रणमा मात्र खोज्न नहुने भन्दै उहाँले बलियो पत्रकारिता, मीडिया साक्षरता, पारदर्शिता, प्रभावकारी व्यावसायिक मापदण्ड र नागरिकको विश्वास अभिवृद्धिलाई प्राथमिकता दिनुपर्ने धारणा राख्नुभयो। संकट, प्राकृतिक विपद, सार्वजनिक स्वास्थ्य समस्या जस्तो अवस्थामा संचार माध्यमको भूमिका अझ महत्वपूर्ण हुने संचार मन्त्री डाक्टर तिमिल सिन्हाको भनाइ थियो। सल्यानमा स्क्राप टाइफस संक्रमणबाट 3 जनाको मृत्यु भएको छ। दारमा गाउँपालिका 5 का 1 र वडा नम्बर 6 का 2 गरी 3 पुरूषको स्क्राप टाइफसका कारण मृत्यु भएको हो। लामो समयदेखि दीर्घरोगबाट प्रभावित उनीहरूमा स्क्राप टाइफसको परीक्षण गर्दा संक्रमण पुष्टि भएको र उपचारका क्रममा दाङ तथा नेपालगंजमा मृत्यु भएको दारमा गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ। दारमा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख यज्ञ बहादुर बस्नेतका अनुसार यस वर्ष पालिकामा मात्रै करिब 30 जनामा स्क्राप टाइफस संक्रमण पुष्टि भएको छ। ज्वरोका बिरामी बढेपछि परीक्षण गर्दा संक्रमण देखिएको उहाँले बताउनुभयो। कास्कीको पोखरा महानगरपालिका 9 पृथ्वीचोक स्थित प्रस्तावित पोखरा बस पार्क क्षेत्रमा बसोबास गरिरहेका भूमिहीन दलित भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको अन्तिम विवरण टुङ्गो लागेको छ। महानगरले बस पार्कमा बसोबास गरिरहेकालाई व्यवस्थापन गर्न निवेदन दिनका लागि सूचना गरेको थियो। दावी विरोध संशोधन निवेदन तथा आवश्यक छानबिनपछि ओडा तहको सहजीकरण समितिले तयार पारेको विवरण अनुसार 325 परिवार भूमिहीनको सूचीमा परेका छन् भने 242 परिवार अव्यवस्थित बसोबासी कायम भएको महानगर प्रमुख धनराज आचार्यले बताउनुभयो। विराटनगर स्थित कोशी अस्पताल परिसरमा बिरामीको उपचारका लागि सबै प्रकारको सेवा सहज बनाउन अत्याधुनिक सुविधायुक्त भवन निर्माण भइरहेका छन्। कोशी अस्पतालको अहिलेको संरचना साँगुरो हुँदा सेवा दिन असहज भएपछि नयाँ भवन निर्माण गर्न लागि हो। विराटनगरबाट संवाददाता कुमोद अधिकारीको यो रिपोर्ट।
सबै प्रकारको सेवा सहज बनाउन विराटनगर स्थित कोशी अस्पताल परिसरमा बिरामीको उपचारका लागि अत्याधुनिक सुविधायुक्त भवन निर्माण भइरहेको छ। संघीय शहरी विकास तथा भवन निर्माण कार्यालय विराटनगरले 2,46,00,00,000 रुपियाँको लागतमा 500 बेडको मेडिकल भवन तथा 38,87,00,000 रुपियाँको लागतमा 259 बेडको आईसीयू तथा सर्जिकल भवन निर्माण गर्दै आएको छ। सो परियोजनाको निर्माणका लागि म्याद थप गर्दा पनि भवनको भौतिक प्रगति सन्तोषजनक नरहेकाले निर्माण कम्पनी ले कामलाई गति दिनुपर्ने संघीय शहरी विकास तथा भवन निर्माण कार्यालय विराटनगरका प्रमुख सुरेन्द्र कुमार शाहको भनाइ छ।
सम्झौता अनुसार सम्पन्न गर्नुपर्ने मिति 2084 साल 3 महिना 12 गते भएको छ। यसमा एक पटक म्याद थप भइसकेको यो मिति हो र हालसम्म यसको भौतिक प्रगति 55%। निर्माण कार्य हामीले सोचेको भन्दा अलिक बढी नै स्लो छ। म्यान पावर लगाएर अलिक फास्ट गर्यो भने काम सम्पन्न चाहिँ हुने अवस्थामा छ। हामी बारम्बार प्रेसर दिइरहेछौ। 15 दिन महिना दिनमा पत्र पनि काटिरहेछौ।
मेडिकल भवनको निर्माणको जिम्मा पाएको केसी कन्स्ट्रक्सन का प्रोजेक्ट म्यानेजर इन्जिनियर सुल कुमार झाले सम्झौता अनुसार समयमै काम सम्पन्न हुने बताउनुभयो।
हाम्रो एग्रीमेन्ट भयो, त्यहाँ साइट क्लियरेन्स थिएन, पुराना घरहरू बिल्डिङहरू तोड्नमा झन्डै 1 वर्ष हामीलाई टाइम लाग्यो। 1 वर्षपछि हामीले साइटमा पिकअप बढायौं र अहिले हामीले लगभग 240 जना मान्छे दिन रात भेपर लाइट लगाएर फुल स्पिड गरेका छौँ हामीले काम।
कोशी प्रदेशकै सबभन्दा ठूलो सरकारी अस्पतालको रूपमा रहेको सो अस्पतालमा दिन प्रतिदिन बिरामीको चाप बढ्दै जाँदा अस्पतालको अहिलेको संरचना साँगुरो र सेवा दिन असहज भएको कोशी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर चन्द्रबाल झाको भनाइ छ।
सेवालाई एकदम सकस भइरहेको अवस्था छ। 2 भवन निर्माणाधीन अवस्थामा छ, तर यो बिल्डिङ सुपर स्पेसियलिटी बिल्डिङ हो। यसमा चाहिँ हामीले कार्डियो न्युरो नेफ्रो सबैको छुट्टै भवन हुन्छ। त्यो भएपछि हामीले विशिष्टीकृत सेवा दिन सक्छौ।
ओपिडीमा दैनिक 2,000 सम्म बिरामी आउने अस्पतालको कुल बेड क्षमता 350 रहे पनि ठाउँको अभावले अहिले 300 बेडबाट सेवा प्रभाव भइरहेको छ। नयाँ भवनबाट सेवा सुचारू भएपछि अस्पतालको कुल बेड संख्या 750 पुग्ने र बेडको अभावमा कुनै बिरामी अस्पतालबाट फर्किनु नपर्ने मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर झाको भनाइ छ। कुमोद अधिकारी, रेडियो नेपाल, विराटनगर।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले? मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटिसीको अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
अब रात तपाईँको
नेपाल टेलिकम राष्ट्रको संचार।
अब बाँकी समाचार। लुम्बिनी प्रदेश सरकारका नवनियुक्त तीन मन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिँदै हुनुहुन्छ। मुख्यमन्त्री चेत नारायण आचार्यको सिफारिशमा प्रदेश प्रमुख कृष्ण बहादुर घर्तीले हिजो दिपेन्द्र कुमार पुनलाई स्वास्थ्य मन्त्रालय, इन्द्रजीत थारूलाई आर्थिक मामिला तथा योजना मन्त्रालय र कृष्ण कुष्मा थारूलाई कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयमा नियुक्त गर्नु भएको थियो। नवनियुक्त मन्त्रीहरूको पद तथा गोपनीय नेताको शपथ प्रदेश प्रमुखको कार्यालय बुटवलमा अहिले केही बेरमा हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ। नेपाल कम्युनिष्ट पार्टी एमाले गण्डकी प्रदेश सरकारबाट आफ्ना मन्त्री फिर्ता बोलाउने निर्णय गरेको छ। आज बसेको संसदीय दलको बोर्ड बैठकले उक्त निर्णय गरेको दलका उपनेता लील बहादुर थापा मगरले जानकारी दिनुभयो। एमाले र नेकपा बीच अन्य प्रदेशमा सत्ता सहकार्य शुरू भइसकेका सन्दर्भमा गण्डकी प्रदेशमा पनि सरकार निर्माणका लागि दुई दल मिलेर पहल अगाडि बढ़ाइने उहाँको भनाइ छ। पर्वतको मोदी गाउँपालिका चारमा रहेको क्याङ कर्वाकेली आधारभूत विद्यालयले विद्यार्थीलाई पढ़ाईसँगै जीवन उपयोगी सिप सिकाउँदै आइरहेको छ। विद्यार्थीहरूलाई हरेक शुक्रबार अतिरिक्त क्रियाकलाप अन्तर्गत विद्यालयमा नै टनेलमा तरकारी उत्पादन, मौसमी न्यूरो संकलनदेखि त्यसको बजारीकरण लगायतका काम गराउने गरेको विद्यालयले जनाएको छ। पर्वतबाट संवाददाता राजन पौडेलको यो रिपोर्ट।
विद्यालय भनेपछि किताब कापी बोकेर पढ्ने ठाउँ भन्ने लाग्छ, तर पर्वतको मोदी गाउँपालिका चार क्याङको कर्भाकेली आधारभूत विद्यालयका विद्यार्थीको दैनिकी अलि फरक छ। यहाँ किताब पढ्ने मात्र होइन, माटोमा हात हाल्ने, तरकारी फलाउने र जंगलबाट न्यूरो टिपेर बेच्ने काम पनि गरिन्छ। सोही विद्यालयमा कक्षा आठमा अध्ययनरत छात्र निरज पुन र छात्रा सजमी फगामी
साथीभाइहरू मिलेर काम गर्ने बन्दाहरू लगाउने गर्छौ। हरेक शुक्रबारहरूमा काम गर्ने र
यस्तो निर्मा हामीले काउली, बन्दा, खुर्सानी, टमाटर, भेन्टा इत्यादि लगाइरहेका छौँ। यी वस्तुहरूलाई हामीले नजिकैको बजारसम्म पुर्याएर बजार व्यवस्थापन गर्ने गरेका छौँ।
विद्यार्थीले हालै मात्र 215 किलो न्यूरो बिक्री गरेका छन्। तरकारी खेती र अन्य स्थानीय उत्पादन मार्फत विद्यार्थीले श्रम उत्पादन र आमदानीको प्रत्यक्ष अनुभव लिइरहेका बताउनुहुन्छ विद्यालयकी शिक्षिका दुमाया पूर्जा। विद्यार्थीलाई किताबी ज्ञान सँगै व्यवहारिक र जीवन उपयोगी सिप सिकाउने विद्यालयको उद्देश्य हो। उत्पादनदेखि बिक्रीसम्म सहभागी गराउँदा उनीहरूले श्रमको सम्मान, सहकार्य र आत्मनिर्भर बन्ने सिप सिकिरहेका छन्। विद्यालय परिसरको टनेल र खाली जमिन विद्यार्थीका लागि प्रयोगत्मक कक्षा कोठा बनेको छ। प्रधान अध्यापक दिपेन्द्र चापागाई।
स्थानीय पाठ्यक्रम हाम्रो मोदी अन्तर्गत रहेर सैद्धान्तिक ज्ञान सँगसँगै व्यावहारिक ज्ञान सिकाउने उद्देश्यका साथ रोइटिङ बनाएका छौँ। शुक्रबार हाम्रो बाल बच्चाहरूलाई विद्यालयमा दुईवटा टनेल निर्माण भएका छन् अनि हामीसँग केही क्षेत्रफल विद्यालयको नाममा जमिन पनि रहेको हुँदा त्यो बारीमा लगेर मौसम र बेमौसमी तरकारीहरू लगाउन सिकाउने, नर्सरी गर्न सिकाउने।
72 जना विद्यार्थी अध्ययनरत कर्वाकेली आधारभूत विद्यालयले पढ्दै कमाउँदै कार्यक्रम र स्थानीय पाठ्यक्रम हाम्रो मोदीलाई व्यवहारसँग जोड्दै आएको छ। किताबसँगै माटो र बजारको ज्ञान जोड्ने यो अभ्यासले विद्यालय शिक्षालाई जीवनसँग जोड्न सकिन्छ भन्ने प्रेरक सन्देश दिएको छ। राजन पौडेल, रेडियो नेपाल, पर्वत।
अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाले इरानलाई विश्वव्यापी अर्थतन्त्रबाट अलग्याउने प्रयास गरेकोमा इरानले आपत्ति जनाएको छ। इरानी अर्थमन्त्री अली मदानी जादेहले इरान प्रतिबन्धहरूको लागि पूर्ण रूपमा तयार रहेको बताउँदै अमेरिकाले अर्को पराजय निम्त्याएको बताउनुभयो। यसैबीच अमेरिकी कोषाध्यक्ष स्कट बेसेन्टले नयाँ उपायहरूको घोषणा गर्दै इरानसँग आर्थिक रूपमा साझेदारी गर्ने अन्य कुनै पनि राष्ट्रलाई अलग्याइने चेतावनी दिनुभयो। बेलायतका प्रधानमन्त्री एन्डी बर्नमले रूसले दिएको चर्को धम्कीका बावजूद पनि रूसमाथि दबाव कायम राख्ने वाचा गर्नुभएको छ। ब्रिटिश प्रधानमन्त्री बनेपछि युक्रेनको पहिलो औपचारिक भ्रमणका क्रममा बर्मनले युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीलाई भेटेर यस्तो वाचा गर्नुभएको अन्तर्राष्ट्रिय प्रसारण संस्था बीबीसीले जनाएको छ। बंगलादेशको विशेष न्यायाधिकरणले सन् 2024 विद्यार्थी आन्दोलनसँग सम्बन्धित मानवता विरूद्धको अपराध मुद्दामा तीन पत्रकारलाई मुद्दाको टुङ्गो नलागेसम्म हिरासतमा राख्न आदेश दिएको छ। उहाँहरूको पक्राउ र जमानत अस्वीकार प्रति अन्तर्राष्ट्रिय मानव अधिकार तथा प्रेस स्वतन्त्रता संस्थाले आपत्ति जनाउँदै आरोप फिर्ता लिन आग्रह गरेका छन्। न्यायाधिकरणले एक्टोर टेलिभिजनका प्रधान सम्पादक मोजाम्मेल बाबु, प्रमुख सम्वाददाता फरजाना रूपा तथा दैनिक भोरेर कागोजका सम्पादक एवं नेशनल प्रेस क्लबका पूर्व महासचिव श्यामल दत्तलाई हिरासतमा राख्न आदेश दिएको अन्तर्राष्ट्रिय प्रसारण संस्था बीबीसीले जनाएको छ। उहाँहरू हिजो न्यायाधिकरणमा उपस्थित हुनुभएको थियो। न्यायाधीशले अर्को सुनवाई अक्टोबर 25 लागि तोक्दै अनुसन्धान प्रतिवेदन पेश गर्न निर्देशन दिएका छन्। अब मौसम। हाल मनसुनी वायुको प्रभाव रहेकोले देशभर साधारणतया बदली रहेको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेकोले अहिले बागमती गण्डकी र प्रदेशका केही र कोशी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थान तथा मध्य प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाद्वारा जारी मौसम बुलेटिनका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ भने देशका हिमाली भूभागका केही स्थानमा मेघ गर्जन चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। राष्ट्रिय सभाको बैठकमा सांसदहरूद्वारा समसामयिक विषयमा सरकारको ध्यान आकर्षण। प्रतिनिधि सभाको बैठक भने भोलिको लागि सर्यो। नागरिकको सूचनाको अधिकार र सार्वजनिक हितलाई संचार प्रणालीको केन्द्रमा राख्नुपर्नेमा संचार मन्त्रीको जोड। स्क्राप टाइफस संक्रमणबाट सल्यानमा 3 जनाको मृत्यु र इरान अमेरिकी प्रतिबन्धहरूको सामना गर्न पूर्ण रूपमा तयार रहेको इरानी अर्थमन्त्रीको भनाई। यसका साथै रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्थ्यो दिउँसो 3 बजेको समाचार। सकियो, रेडियो नेपाल सुनिरहनुहोला। हवस् त, नमस्कार।